इसको बहुत ही संजीदगी के साथ टैकल कर रही है पाकिस्तान की गवर्नमेंट।
जी
आप ये देखें कि अभी पिछले दिनों हमारे आर्मी चीफ जो है ये सऊदी अरेबिया की विजिट पे गए थे, और वहाँ पे गालिबन उन्होंने यही बात सबसे ज़्यादा जोर देकर की है कि जो सऊदी अरब और मिडल ईस्ट से फाइनेंशियल असिस्टेंस जा रही है मदरसों को, या जो कि गैर रवायती रास्तों से जा रही है और जो कि गवर्नमेंट के थ्रू नहीं जा रही या बैंक के थ्रू नहीं जा रही, उसको रोकना चाहिए। क्योंकि ये जो पैसा है ये गलत हाथों में जाकर पाकिस्तान के खिलाफ जो टेररिज्म है या
जी
जो ये दहशतगर्द तंजीमें हैं उनके काम आ रही हैं। इसी तरह से पाकिस्तान के अंदर कुछ तंजीमें ऐसी हैं जो कि इनके लिए पहले तो बहुत जोर शोर से चंदा जमा करती थी, बल्कि हर दुकान के ऊपर कहीं ना कहीं वो डब्बे पड़े होते थे कि आप इसके अंदर अपना चंदा डालें या
जी
ज़कात डालें। अब वो बहुत हद तक कम हो चुका है। बहरहाल इसके अंदर अभी और बहुत कुछ करना ज़रूरी है। और इसके अलावा जो फैसिलिटेटर्स हैं, फॉर एग्जांपल जैसे बड़ा बेर की बेस के ऊपर जो हमला हुआ था, तो वो लोग जब वहाँ से अफगानिस्तान से चलकर आए हैं तो कहीं ना कहीं आकर रुके हैं, फिर उन्होंने रुक कर रेकी की है, अपनी प्लानिंग की है, ऑन ग्राउंड रेकी करने के बाद वो किसी ने उनको फैसिलिटेट किया है कि
जो
वो
सहूलतकार हैं, जो यहाँ पे सहूलतकार हैं
कार्ड में
दहशतगर्दों
जैसे
के। जी
कार्ड जो है उनको वहां तक लेकर पहुंचे। तो ऐसे लोगों को आइडेंटिफाई करना और उनके खिलाफ कार्रवाई करना, अभी इसमें अभी थोड़ी और हमें काम करने की जरूरत है। बाकी रह गया हेट मटेरियल और सेक्टेरियनिज्म, उसके ऊपर तो हम वैसे भी काम कर रहे हैं, मगर जरूरत इस बात की है कि हम सेक्टेरियनिज्म में खास तौर पर इस बात पे ज्यादा ख्याल करें कि हम इनको दहशतगर्दों के हाथों में ना जाने दें इस बात को कि वो कभी सुन्नियों को मारें कभी शियों को मारें, और हम दोनों के दरमियान वो एक ऐसी नफरत की आग लगा दें या ऐसी नफरत की दीवार खड़ी कर दें जिसको पार करना हमारे लिए मुमकिन ना हो। तो
जी
मेरे ख्याल में ओवरऑल ऑपरेशन ज़र्ब अदब तो बहुत उमदगी से चल रहा है। हाउएवर नेशनल एक्शन प्लान में अभी जो सिविल साइड से जो काम करने वाले हैं उसमें थोड़ी और
मजीद
हमें
इकदाम की जरूरत है, जैसा कि इस इजलास में उन्होंने कहा भी। हमारे साथ रहिएगा ब्रिगेड साहब, अभी आपसे बात करते हैं। निजामी साहब से हम पूछते हैं, निजामी साहब आप इन चीजों के बारे में बहुत कुछ लिखते हैं, आपके मजमूनों में भी इस बारे में काफी बात की जाती है। इंसदाद दहशतगर्दी के लिए पाकिस्तान में जिस कौमी लाए अमल पर काम किया जा रहा है, आपके ख्याल में उसकी कारकर्दगी को किस हद तक आप मौसर कहेंगे? और दहशतगर्दी और इंतहा पसंदी का एक रुझान जो कुछ अरसे से मुआशरे के अंदर चला गया है, उसको रोकने के लिए या उस पर काबू पाने के लिए और क्या कुछ करने की जरूरत है?
बेहजत, अभी जैसा कि ब्रिगेडियर साहब ने फरमाया कि ये जो इंसदाद दहशतगर्दी के सिलसिले में हुकूमत पाकिस्तान अफवाज पाकिस्तान के साथ मिलकर जो इकदाम कर रही है वो बहरहाल सराहने के काबिल तो है यकीनन, इसलिए कि बहुत सारे मामलात में ज़र्ब अज़्ब हो या दूसरे इकदाम हैं उसके नतायज सामने आए भी हैं, लेकिन असल में जो जड़ उन्होंने अभी जिसका जिक्र किया है कि फंडिंग, और फंडिंग यकीनन फॉरेन कंट्रीज से होती रही है पाकिस्तान में, जैसा कि उन्होंने जिक्र किया कि सऊदी अरब से अभी बात की गई है, अगर वाकई बात की गई है और अंदरून खाना तो ये बहुत अच्छी बात है, इसलिए कि हमने ये ऑब्जर्व किया है कि पिछले चंद बरसों में जो मजहब के नाम पे जो फंडिंग हुई है उससे पाकिस्तान को बहुत नुकसान पहुंचा है और पहुंच रहा है, और जैसा कि हमने देखा है कि अफगानिस्तान से हमारा बॉर्डर मिलता है और जो जो दहशतगर्दी जिसकी इब्तदा हुई थी जिस वक्त सोवियत यूनियन वार थी उस वक्त से लेके आज तक जो फ्री उनको वहाँ पे एक्सेस हासिल है दहशतगर्दों को पाकिस्तान के अंदर आ जाना और पाकिस्तान से वहाँ चले जाना, उसके सिलसिले में क्या कुछ किया गया है ये तो शायद ब्रिगेडियर साहब ही बता
जी,
सकेंगे,
वो तो
लेकिन ये
बात हुई
बहुत
ना जी, उसी उसी सिलसिले
तवील
में
मामलात है,
जी, उसी
और
सिलसिले
दूसरे
में
ये कि
बात हुई कि ज़र्ब
भारत
अज़ब।
की मुदाखलत भी रही है और यकीनन जो अंदरूनी मुल्क जो दहशतगर्दी होती है और जो इंतहा पसंदी होती है उसमें भारत का भी हाथ यकीन है, उस सिलसिले में हुकूमत क्या इकदाम कर रही है,
जी
और मैं नहीं समझता कि सिविल और मिलिट्री गवर्नमेंट इस सिलसिले में किस हद तक एक पे एक सफ़े पर हैं, और जो देखा गया है कि जो सिविल गवर्नमेंट हमारी है वो बैरून मुल्क अपना जो नुक्ता नज़र है वो बहुत मौसर अंदाज में पेश नहीं कर पाती है, या कोई ऐसे उनके आपस में समझौते हैं कि मैं अब हम ये देख रहे हैं कि अब वज़ीर आज़म के जो अमेरिका का दौरा था उसके बाद अब हमारे आर्मी चीफ आ रहे हैं سعودی عرب بھی وہ آرمی چیف ہمارے گئے اور اس سلسلے میں انہوں نے باتیں کی ہیں. تو اب یہ خارجی سطح پر کس لیول پہ بات ہو رہی ہے اور کون کر رہا ہے, یہ ایک بہت بڑا سوال یا نشان ہے پاکستان کے لیے. اور جو جو کرٹک ہیں وہ ان کو اس نظر سے دیکھ رہے ہیں اور اس پہ جائزہ بھی لے رہے ہیں. اور دوسرا میں یہ کہوں گا اس سلسلے میں
جی,
کہ پاکستان کو ایسے قوانین بنانے چاہیے کہ جس سے دہشت گردی کی جو فضا ہے اس میں کمی آئے. آپ دیکھیں 9/11 کے بعد امریکہ نے کیسے کیسے بل لائے اور فائنینشیل انسٹیٹیوشن میں کیسی کیسی قدغنیں لگائیں, کیسے کیسے.
لیکن نظامی صاحب یہاں تھوڑا سا میں آپ کے ساتھ آپ کی بات کو آگے بڑھاؤں گی. قوانین جہاں تک بنانے کی بات ہے, آپ نے دیکھا بھی کہ جب سے خاص طور پر پشاور کا واقعہ ہوا اس کے بعد بہت تیزی کے ساتھ عمل درآمد ہوا اور دہشت گردوں کو سزائیں دینے کا عمل بھی شروع ہوا, اور اس کے علاوہ سورت سے کچھ کیسز جو ہیں وہ نپٹائے بھی جا رہے ہیں. تو میرا خیال ہے کہ کسی نہ کسی حد تک اس سلسلے میں کافی پیش رفت ہوئی ہے. بالکل اس کو دیکھنا, لیکن ظاہر
بہجت اصل میں نیشنل ایکشن پلان ایک بہت اچھا منصوبہ تھا اور اس پہ عمل درآمد جس تیزی سے شروع ہوا تھا اس سے یہ اندازہ لگایا جا رہا تھا کہ شاید اندرون ملک جو ہے وہ دہشت گردی میں بہت حد تک قابو پا لیا جائے گا. لیکن اچانک یہ ایک بہت ہی ایک معمہ ہے کہ وہ جو پھانسیاں دی جا رہی تھیں دہشت گردوں کو سوائے صدر مشرف کے جو ان کے جو سلسلے میں جو کچھ ہوا تھا اور جو پکڑے گئے تھے ملزمان ان کو پھانسی کے بعد اس میں ایک اچانک کمی آ گئی ہے اور اس کی وجہ سمجھ میں نہیں آ رہی ہے. شاید بریگیڈیئر صاحب اس پہ روشنی ڈالیں.
اچھا, یہ پھر ہمارے موضوع سے ہٹ جائے گا, میں اس طرف نہیں جانا چاہتی. ہم صرف سیدھی سیدھی بات کرنا چاہتے ہیں کہ وہ کیا اقدامات ہیں جو کہ کرنے کی ضرورت ہے. آپ نے کہا نئے قوانین بنانے کی ضرورت ہے, جس طرح سے نیشنل ایکشن پلان کا آغاز ہوا تھا اس پر اسی کو آگے بڑھانے کی ضرورت ہے. بگیر صاحب ایک کوئک کریے گا آپ بھی کامنٹ, اور کوئک کامنٹ لیں گے نظامی صاحب سے کہ پاکستان کے اندر کچھ عرصے سے جو ایک شدت پسندی کا رجحان آ گیا ہے اس کو دور کرنے کے لیے آپ کس طرح سے, جیسے کہ پچھلے دنوں بھی ہم نے یہ اپنی بحث میں یہ بات کہی تھی کہ جب ہم مدرسوں پر پاکستان میں پابندی لگائی جاتی ہے یا کسی اور تنظیم کے اوپر پابندی لگائی جاتی ہے یا اس طرح کی کوئی بات کی جاتی ہے تو وہ بہت زیادہ جسے کہنا چاہیے تحفظات کا اظہار کیا جاتا ہے دینی علماء کی طرف سے, دوسرے علماء کی طرف سے بھی اور مختلف حلقوں کی طرف سے. پاکستان کو کس حد تک آگے بڑھنا چاہیے ان سارے تحفظات کو سامنے رکھتے ہوئے لیکن ایک مضبوط حکمت عملی کے ساتھ؟
بیجے صاحب اگر آپ مجھے اجازت دیں میں ایک پوائنٹ اس سے پہلے کہ آپ کو جواب دوں کہہ لوں. دیکھیے جو انٹرنیشنل موومنٹ آف فنڈس ہے
جی,
جو انٹرنیشنل موومنٹ آف ٹیررسٹ ہے اور جو انٹرنیشنل ریکروٹمنٹ ہے اس کو روکنے کے لیے ہمیں ایک انٹرنیشنل ایفرٹ چاہیے ڈیفینیٹلی, اور خاص طور پر ایک ریجنل ایفرٹ جس کے اندر پاکستان, افغانستان اور مڈل ایسٹ کے ہمارے عرب دوست جو ہیں یہ سب شامل ہونے چاہیے. ڈیٹیلز ہم کسی اور وقت ان کے بارے میں بات کر سکتے ہیں.
جی بالکل.
رہی بات مدرسوں کی, تو مدرسے جو ہیں وہ پاکستان میں بہت بڑا رول ادا کر رہے ہیں, جہاں پہ وہ جو ہمارا بہت زیادہ مراد یافتہ طبقہ نہیں ہے اس کے بچوں کو وہ ہاؤسنگ اور بورڈنگ اور ایجوکیشن وہ قسم کی پرووائڈ کرتے ہیں. مگر ان اگر دیکھا جائے تو تقریباً 90% مدرسے تو بالکل ہی جو کیا کہنا چاہیے پیسفل ہیں اور وہ ان ٹیررسٹ ایکٹیویٹیز میں شامل نہیں ہوتے ہیں. مگر جو 10% ہیں یا تقریباً 10% ہیں ان کا رول کچھ بہت زیادہ
مثبت اچھا نہیں ہے, مثبت نہیں ہے,
مثبت نہیں ہے. اور اس میں یہ ہے کہ پھر پاکستان کی گورنمنٹ کو جو ابھی اپنے لاز بنانے ہیں خاص طور پر, اب پاکستان کی گورنمنٹ کو اپنی ایک تو نمبر ون ریٹ اسٹیبلش کرنی چاہیے, ایسے لاز بنائے کہ اس کی ریٹ اسٹیبلش ہو, اپنی پولیٹیکل ویل دکھائے ریٹ اسٹیبلش کرنے کے لیے, پھر اپنی اسرٹیونیس کرے, اسرٹ کرے اپنے آپ کو کہ ان تمام مدرسوں میں جا کر وہ یہ بات یقینی بنائیں کہ جو لوگ وہاں پہ آ رہے ہیں, جو فورن اسٹوڈنٹس وہاں پہ آ رہے ہیں, جو فورن مٹیریل وہاں پہ آ رہا ہے, جو فورن فنڈنگ وہاں پہ آ رہی ہے اس کا سدباب کیا جائے. اور یہ جو وہاں پر ایک ایلیمنٹ ہے ریکروٹمنٹ کا بائی دیز ٹیررسٹ گروپس اس کو روکنے کے لیے اقدامات کرنے چاہیے, اور بہرحال ایک ایسا قانون آنا چاہیے کہ جو بھی مدرسہ فورن فنڈنگ بغیر حکومت کی اجازت کے اس میں ملوث ہو, جس مدرسے کے لوگ ٹیررسٹ گروپوں میں پائے جائیں وہاں پہ ریکروٹنگ کے بعد جا رہے ہیں وہ مدرسے, اور جو ہیٹ مٹیریل یا ایکسٹریمسٹ مٹیریل اپنے اسٹوڈنٹس کو پڑھا رہے ہوں ان کے خلاف سخت کاروائی ہونی چاہیے اور ان کو بند کرنا چاہیے.
جی.
اور پھر جو لوگ ان کے وہاں پہ انچارج ہیں जो इनको पढ़ाते हैं, जो इनके मुअल्लिम हैं, उनके खिलाफ कानून
जिम्मेदारों का एहतसाब होना
के तहत
बहुत
कार्रवाई
जरूरी
होनी चाहिए।
जी
बिल्कुल, बहुत लाजमी है। पाकिस्तान को असर्टिव होना पड़ेगा, गवर्नमेंट को।
जी पाकिस्तान को ठोस इकदाम उठाने की जरूरत होगी। निजामी साहब, बहुत क्विक कमेंट इसके बारे में करिए कि किस तरह का एक मौसर इस सिलसिले को आगे बढ़ाने के लिए हुकूमत को किस इकदाम करने की जरूरत है, किस तरह से देखना चाहिए। बरगेर साहब ने बहुत तफसील से जवाब तो दे दिया, अगर कुछ आप इसमें इजाफा करना चाहें तो।
जी बहजत, मैं बिल्कुल यही कहूंगा, मैं वहीं पर वापस आऊंगा कि हमारे यहाँ मुल्क में ये जो आप सेक्टेरियन जो इशू है उस पर जो आप बात कर रही थी, यकीनन इसमें प्राक्सी वार का अमल दखल बहुत ज़्यादा है। हमारे पड़ोसी ममालिक और ख़ास के मैं नाम तो नहीं लूँगा, लेकिन चंद इस्लामी ममालिक
जी नहीं,
की
इस
प्राक्सी
वक्त
वार चलती है हमारे यहाँ।
वो सही, हम इस वक्त निजामी साहब अगर इस बहस में जाएंगे तो हमारे बाकी मौजूद रह जाते हैं, इसलिए
तो उसको नहीं,
हाँ
उसको बहजत हमें कंट्रोल करना पड़ेगा कि ये चीज़ ख़त्म हो, वरना 10-15 बरसों से वहाँ पे जो प्रॉक्सी वार चल रही है उसकी वजह से ये शिद्दत पसंदी बढ़ रही है और दो ग्रुप खास तौर से उनको लड़ाया जा रहा है और अपने अपने जो अकीदे हैं उसको वहाँ पे नाफिज करने के लिए या उसको पॉपुलर बनाने के लिए जो बाहर से कोशिशें हो रही हैं उसकी वजह से हमारे यहाँ लड़ाई झगड़े, हमारे यहाँ फिरका वारियत, इसका जो वो 80s में आपने देखा होगा कभी ऐसी बात नहीं होती थी, कोई फिरका वारियत नहीं थी और इस किस्म की चीज़ें नहीं थी, लेकिन सोवियत कोल्ड वार के बाद से इसका सिलसिला वहाँ बहुत बढ़ गया है और इसके लिए यकीनन कवानीन बनाने की, मजीद कवानीन बनाने की ज़रूरत है और मालियाती अदारों पे नज़र रखने के लिए भी आपको बहुत सारे इकदाम करने होंगे जैसे कि अमेरिका ने किया है, वो आपके लिए रोल मॉडल है।
अच्छा, अब हम प्रोग्राम को थोड़ा आगे बढ़ाते हैं। ये वो मौजूदात हैं, मुझे बाज़कात थोड़ा अफसोस भी होता है कि हम इन पे पूरी तरह से बात नहीं कर सकते और हमें आगे बढ़ना पड़ता है क्योंकि इस प्रोग्राम का जो पूरे का पूरा दायरा कार है उसमें यह है कि कुछ मौजूदात के ऊपर हम क्विक कॉमेंट्स लेके आगे बढ़ते चले जाते हैं और बहुत ज़्यादा बैकग्राउंड हम मटीरियल इसमें यूज़ नहीं कर सकते, ये इन्फॉर्मेशन पर बात नहीं करते। पाकिस्तान मुल्क के साहली शहर ग्वादर में 650 एकड़ अराजी 11 नवम्बर को चीन की एक कंपनी के हवाले देगा। यह अराजी चाइनीज ओवरसीज पोर्ट होल्डिंग कंपनी को 40 साल के पटे पर दी जाएगी। पाकिस्तान ने 2013 में बाजाबता तौर पर बलूचिस्तान के साहिली शहर ग्वादर की बंदरगाह का इंतजाम चीन की एक सरकारी कंपनी को सौंपा था, लेकिन सलामती के खदशात और शाहराओं के नाकाफी ढांचे की वजह से इस बंदरगाह पर मुकम्मल तौर से सरगर्मियां शुरू नहीं हो सकी। हम बहुत क्विक कॉमेंट करते हैं, लेते हैं यहां पर ब्रिगेडियर साहब का, कि ब्रिगेडियर साहब अभी हम दहशतगर्दी के खिलाफ कौमी लायामल की बात कर रहे थे, आपके ख्याल में अब सूरत हाल इस हद तक बेहतर हो चुकी है कि ग्वादर बंदरगाह से जुड़े मुतअद्दिद कामों पर काम आगे बढ़ाया जा सकता है?
जी मेरे ख्याल में तो सूरत हाल बहुत ज़्यादा बेहतर हो चुकी है। जहाँ तक बात है दहशतगर्दी की और उसके खिलाफ इकदाम की, तो पाकिस्तान एक एक डिवीजन फौज जो कि तकरीबन अगर कॉम्बैट सोल्जर्स के हिसाब से देखा जाए तो तकरीबन 10,000 की तादाद होगी उन सोल्जर्स की, वो इसके लिए रेज कर रही है, बल्कि काफ़ी आगे तक पहुंच गई है उसकी रेजिंग, जो कि सिर्फ और सिर्फ चाइना पाकिस्तान इकोनॉमिक कॉरिडोर को और जहां पे उनके ये मुख्तलिफ प्रोजेक्ट्स चल रहे हैं उनको सिक्योरिटी प्रोवाइड करने के लिए। तो ये एक बहुत बड़ा इकदाम है, कदम है, और इसके साथ काफ़ी हद तक उनके जो हैं खदशात जो हैं वो दूर हो जाएंगे। दूसरी बात यह है कि दूसरे ट्रैक के ऊपर पाकिस्तान जितने भी बलूचिस्तान के या बलोच जो डिसिडेंट्स थे या उनके साथ भी उनका रابطہ हो रहा है और अभी कुछ ऐसे इंडिकेटर्स भी आए हैं कि वो वापस शायद पाकिस्तान आना भी चाहते हैं, जिसमें बरामदा भुगती वगैरह शामिल हैं। और अगर वो जो नाराज़ लीडर्स हैं, बरामदा भुगती हो गया, हरब यार मरी साहब हो गए या खान ऑफ कलात हो गए, अगर वो किसी तरह से वापस आ जाते हैं तो ये थोड़ा बहुत जो एक एलिमेंट है डिसिडेंट्स का ये भी ख़त्म हो सकता है। हावेवर एक इसके अंदर बहुत बिहाइंड इन द बैकग्राउंड एक बहुत बड़ा फैक्टर जो है बलूचिस्तान में अनरेस्ट का
जी।
और जो एक डायरेक्ट थ्रेट है चाइना पाकिस्तान इकोनॉमिक कॉरिडोर को और खासतौर पर ग्वादर को, वो इंडिया का रोल है, जो कि वो बलूचिस्तान से बैठकर थ्रू द रॉ वो इन्हीं ग्रुप्स को जो कि डिसिडेंट ग्रुप्स हैं बलूचिस्तान में, इनको एक्सप्लॉइट करके वो करना चाह रहा है।
तो
हिंदुस्तान के हक में नहीं है कि पाकिस्तान इकोनॉमिकली स्ट्रांग हो जाए या चाइना को ग्वादर तक रसाई मिले और ये पूरा एरिया जो है वो इकोनॉमिकली इतना क्या कहना चाहिए इतना स्ट्रांग हो जाए कि वो इंडियन हेजमनी से बाहर निकल जाए। तो वो इंडियन हेजमनी
जी,
उसको अमल करने के लिए ये काम कर रही है। हावेवर अगर इस वक्त की आप सूरत हाल देखना चाहती हैं तो मेरे ख्याल में पाकिस्तान ने ना सिर्फ यह कि 650 बल्कि आज की खबर है कि 2281 एकड़ जमीन जो है वो चाइना ओवरसीज पोर्ट हैंडलिंग कंपनी को कल हैंडओवर हो जाएगी।
अच्छा
12 नवंबर को कराची में उसके फॉर्मलाइज हो जाएगा। और ये जो पोर्ट है इसकी, सॉरी फ्री जोन है, फ्री ट्रेड जोन जो है, ये 23 साल के लिए फ्री जोन इसको स्टेटस दिया जाएगा।
अच्छा
और चाइना ओवरसीज जो पोर्ट हैंडलिंग कॉरपोरेशन है वो 3 जेली कंपनियों के साथ इस सारे मामले को, पूरे पोर्ट को और इसके फ्री ट्रेड जोन को हैंडल करेगी। और मेरे ख्याल में ये इसी महीने से ये काम शुरू कर देगी।
अच्छा शुक्रिया
चाइनीज कंपनी पूरी
जी जी
तौर पर, मुकम्मल तौर पर इसके इसके रिस्पॉन्सिबल होगी।
अच्छा शुक्रिया बरगेट साहब, हमारे साथ रहिएगा। अभी हमें मजीद अजीज साहब ने ज्वाइन किया है। मजीद साहब अस्सलाम वालेकुम,
वालेकुम सलाम।
प्रोग्राम में आपको हम बहुत बहुत खुश आमदेद कहते हैं और थैंक यू सो मच, आपने वक्त निकाला। मजीद साहब, पाकिस्तान में अहदेदार कहते हैं कि ग्वादर बंदरगाह का इंतजाम चीन को देने से बलूचिस्तान की तरक्की का हसूल बलूचिस्तान के लिए भी मुमकिन हो सकेगा। अभी आपने ब्रिगेडियर साहब की बात सुनी, उन्होंने बड़ी तफसील से इसकी बात बताई है। और ये भी कहा जाता है कि ज़ाहिर है कि वस्ती एशियाई मुल्कों तक रास्ता खुल जाएगा और तजारत को फरोग मिलेगा। आप सारी की सारी इस सूरत हाल को जानते हैं, खुद सरमायादार हैं, खुद वहां पर सरमायाकारी के मंसूबों को आप देखते आए हैं। आप मुझे ये बताइएगा कि इस सारी सूरत हाल के तनाजुर में एक आम आदमी को इन मंसूबों से कैसे और कब तक फायदा पहुंचेगा?
देखिए, ये जब इंडस्ट्री लगती है या एक लॉन्ग टर्म मेगा प्रोजेक्ट बनते हैं तो ये रातों रात नहीं बनते, उसको एक वक्त लगता है। अब जो जहाँ ग्वादर की बात है, अल्लाह ताला ने हमें जितनी नेमतें दी है इसमें ग्वादर और थर कोल दिया है। जहाँ तक ग्वादर है, हमने कई साल इसमें जाय कर दिए पोर्ट सिंगापुर अथॉरिटी को देकर, जिन्होंने कुछ काम नहीं किया। और जो हमारा मकसद था जो कि ग्वादर को एक बड़ा इम्पोर्टेंट बंदरगाह बनाना, वो बिल्कुल नहीं हुआ। अब जो चाइनीज आ गए हैं तो मैं आपको यहाँ बताऊंगा कि तो इनको 1000 एकड़ का जो मिल रहा है वो तो कुछ नहीं है, इससे ज्यादा इनको मिलेगा। और आपको सुनकर खुशी होगी कि परसों यानी कि जुमेरात को 14 रुकनी एक चाइनीज डेलीगेशन आ रहा है जो ग्वादर में इंडस्ट्री लगानी है। और इस सिलसिले में हमारे पास कराची में हम बिजनेसमैन और सनअतकारों से मिलेगा। पहली बात तो ये है,
अच्छा।
अगर ग्वादर को कामयाब करना है तो जो चाइनीज पाकिस्तान का जो इकोनॉमिक है वो उसकी एक इम्पोर्टेंट पिवोटल पॉइंट है। वो आता था तो जो किसी भी मुल्क की तरक्की के लिए उसका ट्रांसपोर्टेशन नेटवर्क बड़ा इम्पोर्टेंट है, और वो होता है रेल रोड होता है या रोड्स होते हैं। ये जो रोड बनेगा और आगे जाके रेल रोड बनेगा और पोर्ट से लिंक होगा तो एक किस्म का मल्टी मॉडल ट्रांसपोर्ट का पूरा एक निज़ाम उस जगह पे आ जाएगा। दूसरी बात, अगर इसको कामयाब करना है तो कम से कम ग्वादर के 100 किलोमीटर रेडियस के अंदर जितनी भी सनतें लगें या उन सबको स्पेशल इकोनॉमिक जोन इनको करार हुकूमत को देना चाहिए, नंबर वन। नंबर टू, अगर इसको ट्रांजिट पोर्ट बना रहे हैं तो हमें एक पूरी इंडस्ट्री वेयर हाउसिंग की जो होती है वो करनी पड़ेगी, ताकि हम चाइना को, सेंट्रल एशिया को और अफगानिस्तान और आगे जाके सार्क के दूसरे ममालिक के लिए एक बेहतरीन स्पॉट होगा अगर हम ग्वादर को बना देंगे। तीसरी बात जो बहुत जरूरी है, वो बहुत लॉन्ग टर्म है और इस पर काम शुरू हो गया है, कि जिस तरह आपकी यूरोपियन यूनियन है
जी।
इस तरह एक अरब यूनियन बनने के भी मंसूबे बन रहे हैं। और अगर यूरोप अरब यूनियन बन जाता है और पाकिस्तान उसका फायदा उठाती है तो उनसे बात की जा सकती है कि ग्वादर में जो स्पेशल इकोनॉमिक जोन में जो बनेगा वो अगर हम एक्सपोर्ट करेंगे अरब यूनियन के अरब ममालिक में तो जिस तरह हम यूरोप को GSP+ मिला है, इस किस्म का हमें फैसिलिटी मिल सकती है। और चौथी बात जो बड़ी इंपॉर्टेंट है कि हम हमेशा सुनते आ रहे हैं कि ईरान का चाहाबाद और पाकिस्तान का ग्वादर का बड़ा कंपटीशन होगा। आपने सुना पढ़ा भी होगा कि ईरान के जो सेक्रेटरी इम्पोर्टेंट आए थे, उन्होंने नवाज शरीफ साहब को ऑफर किया कि चाबहार और ग्वादर एक किस्म का सिस्टर पोर्ट्स बना दें। इसका मतलब ईरान भी इस बात में अब समझ गया है कि ग्वादर का एक कितना पाकिस्तान के लिए, उस खित्ते के लिए कितना इम्पोर्टेंस रखता है। अब आपका जो सवाल था जिसमें नौकरियां मिलेंगी, नौकरियां जब मिलती है जब इंडस्ट्री लगती है, जब इंडस्ट्री लगती है तो जितने हमारे जो बलोच को जवान लोग हैं जिन्हें आज आजकल नौकरियां नहीं मिलती और उनके दिमाग कुछ ही और जगह चले जाते हैं, उनको ट्रेन करेंगे और उनको ट्रेन करके वहाँ बहुत इनके लिए
मुलाजमतों की मौके जी।
और सबसे बड़ी इम्पोर्टेंट बात है कि क्योंकि ग्वादर एक गर्म पोर्ट है तो वहाँ टूरिज्म, अगर वहाँ माहौल अच्छा हो गया और एक्टिविटी हो गई तो टूरिज्म जब हो जाएगा तो बहुत सी ऐसी चीजें होंगी जिसमें हमें है खास तौर पर उनको नीचे से लेकर ऊपर तक नौकरियां मिल सकती हैं।
अच्छा मजीद साहब, एक सवाल मुझे और करना है अभी आपके साथ, हमारे साथ रहिएगा। एहतशाम निज़ामी साहब से एक क्विक कमेंट लेते हैं। निज़ामी साहब, ये फरमाइएगा कि पाक चीन इक्तसादी राहदारी की हम बात करते हैं, अब इस तजारती जोन की भी बात हो रही है, तो आप इस सारे सिलसिले को पाकिस्तान के लिए और किस हद तक फ़ायदा मंद और मौसर देखते हैं? और जैसा कि मैंने मजीद अजीज साहब से भी सवाल किया कि एक आम आदमी तक ये फवायद किस तरह पहुँचने की तवक्को आप करते हैं?
बेजत मजीद साहब ने बहुत अच्छी बातें की हैं और वाकई उन्होंने बताया है कि जिस तरह ट्रांसपोर्टेशन सिस्टम है, और आप दुबई की मिसाल देख लीजिए, दुबई आपके लिए एक मिसाल है ग्वादर पोर्ट के हवाले से। और इस सिलसिले में मैं एक बात और आगे बढ़ाऊंगा जो कि ब्रिगेडियर साहब ने भी जिसकी तरफ इशारा किया और मजीद साहब ने भी कहा कि ये जो चूंकि फ्री पोर्ट जोन होगा 23 साल के लिए और 43 ईयर्स के लीज पे दिया गया है, और इसका जो तखमीना है वो $46 बिलियन है। और इसके लिए सबसे जो बड़ी अहम, जो बड़ा अहम नुकता है वो कि हिंदुस्तान असल सबसे बड़ा मसला है, इसलिए कि वो नहीं चाहेगा कि ये फ्री पोर्ट, ये जो कॉरिडोर है इकोनॉमिक कॉरिडोर, उसके तहत ये इकोनॉमिकली पाकिस्तान बहुत मजबूत हो जाए, और इसीलिए सबसे बड़ा खतरा है इस प्रोजेक्ट के लिए। और मैं आपको बताऊं कि ये एक रिपोर्ट है, मैं बहुत जल्दी जल्दी आपको बता दूं, इसलिए हालांकि मैंने बड़ी तैयारी की थी इस पर, कि तकरीबन 10,000 से लेके 25,000 तक के ऐसे लोग तैयार किए गए हैं जो कि उसका इसको प्रोटेक्ट करेंगे, इसकी हिफाजत करेंगे इस प्रोजेक्ट की।
जी जी।
और आपको पता है कि इसी ग्वादर के सिलसिले में
फोर्स बनाई
गई, अहलकार मारे भी गए हैं पहले, और जो कोशिशें हो रही हैं, जो मैं बहुत खुश हूं इस बात से कि पाकिस्तान के जो का जो अस्करी अदारा है उसने इस सिलसिले में बड़ा अहम रोल प्ले किया है सियासी तौर पर, बलूचिस्तान के नाराज जो रहनुमा है, जो सरदार हैं, उनके सिलसिले में बड़ा काम किया गया है। और अब ऐसा नजर आ रहा है कि वहाँ पे अंदरूनी सतह पे एक बात हो गई है, एक मुआहदा तय पा गया है, और वो लोग बहुत ही नर्म हो गए हैं, और इस सिलसिले में वो शायद इतना रेजिस्टेंस नहीं दें। लेकिन हमें जो खतरा है वो हिंदुस्तान से है कि वो इस सिलसिले में इम्पोर्ट ना करे टेररिज्म हमारा वहाँ पे और चाइनीज को प्रॉब्लम ना हो।
अच्छा, शुक्रिया। पाकिस्तान और मशरकी यूरोप के मुल्क बेलारूस ने बाहमी इक्तसादी तआवुन के लायअमल पर दस्तखत किए हैं और दो तरफा ताल्लुकात को मजीद फरोग देने पर भी इत्तेफाक किया गया है। वज़ीर आज़म नवाज शरीफ ने कहा है कि पाकिस्तान बेलारूस के साथ तिजारत, मईशत, दिफा और सकाफत समेत तमाम शोबों में करीबी ताल्लुकात कायम करने का ख्वाह है। मजीद साहब, आप जैसे कि हमने पहले भी कहा, तारुफ भी कराया लोगों से आपका, कि आप खुद सरमायाकार हैं, कारोबारी शख्सियत भी हैं, खुद जानते हैं कि किस तरह के मंसूबों से किस तरह से फायदा हो सकता है। आपके ख्याल में पाकिस्तान इस वक्त पाकिस्तान में सरमायाकारी के लिहाज से इस वक्त माहौल किस हद तक साजगार है? आप क्या देखते हैं, आपके पास जो सरमायाकार आते हैं वो इसके लिए किस तरह से बात करते हैं या उनकी राय क्या है, उनका रुझान क्या है?
देखिए, उनका पहले सबसे बड़ा मसला था लॉ एंड ऑर्डर
जी,
और लॉ एंड ऑर्डर आप देखेंगे कराची में, मैं कराची में रहता हूँ, कराची में लॉ एंड ऑर्डर मेरे ख्याल से 60-70% बेहतर हो गया है, और जिस तरीके से पाकिस्तान रेंजर्स काम कर रही है और जिस किस्म से ताउन उनको मिल रहा है, तो कराची एक डिफरेंट हो गया है, और जो बाहर जो लोग बैठे हैं वो समझते हैं कि कराची में वही कराची है जो आज से एक साल पहले था, इससे पहले था वो माशाल्लाह ताला अभी वो नहीं है। तो अभी काफी ऐसा लगता है कि लोग बिल्कुल रिलैक्स हो गए हैं, एक तो बात ये बहुत जरूरी है। दूसरा हमारा जो मसला है वो इंफ्रास्ट्रक्चर है, गैस बिजली का, लेकिन हमने देखा है कि पिछले कुछ 3 महीनों से बिजली के जो सेक्टर है उसमें बहुत फर्क पड़ गया, जितनी लोड शेडिंग हो रही थी या जितनी इश्यूज थे वो आहिस्ते आहिस्ते कम हो रहे हैं, क्योंकि मैनेजमेंट अब अच्छी हो रही है, लोड मैनेजमेंट अच्छी हो रही है, हमारे जो ऑब्सोलीट जो पुराने इक्विपमेंट है वो भी बदल रहे हैं, तो नए प्लान लगने से पहले हमें हमारा खुद का किबला दुरुस्त करना पड़ेगा, तो वही हो रहा है। तो हमने ये देखा है कि हमारे यहाँ लोड शेडिंग इंडस्ट्री में तकरीबन ना होने के बराबर कम से कम कराची में हो गई है। हाँ, गैस का मसला है, हमें एक दिन, लेकिन LNG शुरू हो जाएगा अगर ज्यादा मिकदार में, तो ये मसला भी आइंदा 6 महीने 1 साल के अंदर फर्क पड़ जाएगा। अब ये है कि जो हमारा फॉरेन डायरेक्ट इन्वेस्टमेंट आ रहा है उसकी तरफ रुझान हमारा है, हमारा फॉरेन पोर्टफोलियो भी नहीं, यानी कि हम नहीं चाहते कि वो स्टॉक एक्सचेंज में आके उसमें ज्यादा पैसे लगाए और अपने से निकल जाए। हम हमारी इंडस्ट्रियां जो है उसमें आए, तो इसके लिए बेहतर ये होगा कि अगर माहौल हमारे जो मकामी जो सनतकार हैं या जो इन्वेस्टर्स हैं उनके लिए बेहतर किया जाएगा, तो आप देखेंगे कि फॉरेन डायरेक्ट इन्वेस्टमेंट भी आएगा। और अब पाकिस्तान में डेलीगेशन आ रही है, अभी आपने बेलारूस का नाम लिया, बेलारूस के आप देखें, बेलारूस हालांकि कई पाकिस्तानियों को सिर्फ थोड़ा बहुत नाम याद होगा तो ट्रैक्टर के उससे होगा, मई के महीने में, अगस्त के महीने में और आज समझे 3-4 महीनों में 3 बड़ी डेलीगेशन इस बेलारूस आए, इनके 2 दफा प्रेसिडेंट आए, इनके वजीर आजम आए, हमारे वजीर आजम वहां गए और 30-40 बिजनेसमैन इनके आ रहे हैं। और मुझे लेकिन उनको लग रहा है कि पाकिस्तान में स्कोप है, अगर वो अपने डेलीगेशन तो यहाँ सिर्फ घूमने के लिए नहीं आ रहे, वो कोई इन्वेस्टमेंट भी करने आ रहे हो, ट्रेड भी बनाने आने, ठीक है ट्रेड इतना नहीं जाएगा जितना हम तवक्को करते हैं कि जी आधा अरब डॉलर हो जाए, लेकिन 50 से लेकर 100 मिलियन डॉलर की ट्रेड कर सकते हैं। और जब या ये हो जाएगा तो जैसे ट्रैक्टर की प्लांट लग रहा है, ज्वाइंट वेंचर लग रहा है ट्रैक्टर बनाने का बेलारूस का, वो इब्तिदा तो हो गई है और अब इसमें पाकिस्तान को कई ऐसी सेंसिटिव चीजें चाहिए वो भी बेलारूस से मिलती है। और आपको ये सुनकर खुशी होगी कि रशिया का जो कहते हैं कि थिंक टैंक जो रशिया का है वो बेलारूस है, और दूसरी बात ये कि इनके पास जो ट्रक्स हैं और डंपर्स हैं, दुनिया में कोई इतनी बड़ी डंपर्स और ट्रक्स नहीं बनाता। तो हमारे यहाँ पाकिस्तान का मसला है कि जो अंदरूनी हमारे ट्रांसपोर्टेशन ट्रक्स के साथ है वो अच्छा। बहुत महंगी पड़ती है, तो अगर बड़ी ट्रकें बेलारूस से और आप दिखेंगे
यूरोप
और अमेरिका को भी लाना है और हमें इनको भी यहाँ इन्वेस्टमेंट करनी है, ताकि जो कुछ जो भी नेगेटिव बातें हैं वो इनके दिमाग से निकल सके, जब इधर आके इन्वेस्टमेंट करेंगे या यहाँ के ताज तिजारत करेंगे या जॉइंट वेंचर करेंगे।
बहुत बहुत शुक्रिया मजीद अजीज, हमारे साथ थे। इसके अलावा हमारे साथ माहरीन में शामिल थे जहां अमरीका से एहतशाम निज़ामी और पाकिस्तान से ब्रिगेडियर रिटायर्ड इमरान मलिक। आप लोगों से मेरी फिर भी बात होगी, आप लोगों के वक्त का बेहद शुक्रिया। हमारे प्रोग्राम में अब अगली सेगमेंट का वक्त आ पहुंचा जो कि हम बैन अवी कुछ खबरें देखेंगे और उसके अलावा एक और दिलचस्प मौजू है जिसके बारे में हम बात करेंगे। आज तक मुख्तलिफ सेगमेंट्स में हम उसके बारे में बात करते आए हैं, लेकिन आज खास तौर पर उन रिपोर्टों का भी जायजा लेंगे कि पाकिस्तान में, अफगानिस्तान में, भारत में और बांग्लादेश में यानी साउथ एशिया के अंदर इस्लामिक स्टेट यानी दाइश की मौजूदगी की जो रिपोर्टें हैं उनमें किस हद तक सदाकत है और ये कब कहां तक वहां पर अपने पंजे या पैर जमा चुका है। एक छोटा सा वक्फा लेते हैं और उसके बाद हम वापस आते हैं। हमारे साथ लंदन से संगीन शाह और मंजर वसीम होंगे और पाकिस्तान से हमारे साथ होंगे आरिफ लोधी। तो आइए प्रोग्राम को आगे बढ़ाते हैं एक छोटे से वक्फे के बाद।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से प्रोग्राम पेश किया जा रहा है जहां रंग। اور میڈیم ویو 972 کلو ہرٹز کے علاوہ آپ ہمارے یہ پروگرام آن لائن بھی سن رہے ہیں. تو آئیے پروگرام کے میں اگلی اپنے جو ہماری ٹاپ اسٹوریز ہیں ان کے بارے میں بات کرتے ہیں. ہم اپنے ان پروگراموں میں جیسا کہ آپ سنتے آئے ہیں مشرق وسطی, خاص طور پر عراق اور شام میں داعش کے بڑھتے ہوئے اثر و رسوخ کے بارے میں بات کرتے آ رہے ہیں. عراق میں تقریباً 30% حصے پر, شام کے تقریباً 35% حصے پر اس انتہا پسند گروپ نے قبضہ کر رکھا ہے. آج ہم اپنے تجزیہ کاروں سے یہ بات جاننا چاہیں گے کہ جنوبی ایشیا میں جہاں اس گروپ کی موجودگی کے بارے میں اطلاعات موصول باقاعدگی سے موصول ہوتی ہیں, داعش کا اثر و رسوخ کتنا ہے, ٹھوس بنیادوں پر اس کی موجودگی کے بارے میں ہم کیا بات کر سکتے ہیں. تو آئیے سب کو خوش آمدید کہتے ہیں. السلام علیکم سنگین شاہ صاحب, منظر وسیم صاحب اور عارف لودھی صاحب, السلام علیکم جی. میرا خیال ہے کہ سن تو سبھی رہے ہیں, تو چلیے ہم سنگین شاہ صاحب آپ ایک بتائیے, بڑا ایک جنرل سوال ہے کہ پاکستان میں, افغانستان میں, بھارت میں اور بنگلہ دیش میں ہم داعش گروپ کی موجودگی کی باتیں جو خبریں سن رہے ہیں وہ کس حد تک درست ہیں, اور آپ سمجھتے ہیں کہ انتہا پسند گروپ یہاں پر اپنا اثر و رسوخ تیزی سے آگے بڑھا رہا ہے, کس طرح سے آپ اس کو دیکھتے ہیں, ان اطلاعات کے بارے میں کیا کہیں گے؟ میرا خیال ہے سنگین شاہ صاحب شاید سن نہیں پا رہے. منظر آپ میرا سوال سن رہے ہیں؟
کوئی ہم داعش کو دیکھتے ہیں کہ ان کی پریزنس ہے یا نہیں, تو یہ اس سے مائنڈ سیٹ اور اس کو فزیکل پریزنس کی اس طرح انیشلی ضرورت نہیں ہوتی. ان کے سپورٹرز جو ہیں اگر ہم دیکھتے ہیں تو تقریباً الٹرا رائٹ جو کہلاتے ہیں وہ ہوتے ہی ہیں ہر ملک کے اندر اور ہر سوسائٹی میں. تو اس سچویشن کے اندر اٹ از ناٹ امپاسبل کہ وہاں پر ان کی, یا یہ سوچنا کہ ان کی پریزنس نہیں ہوگی ان ملکوں میں, یا کسی بھی اور ملک میں جہاں مسلمان رہ رہے ہیں تو یہ ایسا نہیں ہوگا. ان کے سمپتھائزر ہوتے ہیں اور یہ پھر جب ان کی ایکٹیویٹی ہم دیکھتے ہیں تو ایک دم سے ہی اسٹارٹ کرتے ہیں اور ان کو سپورٹ بھی ملنی شروع ہو جاتی ہے. ایکچولی سپورٹ نہیں ہوتی, وہ ٹیررائز کرتے ہیں لوکل جس جگہ پہ بھی یہ اسٹارٹ کرتے ہیں, اور اس ٹیررزم کا اس طرح خوف کرتے ہیں کہ ایک ریجن کو پکڑ لیتے ہیں وہاں پر, گھر جس گھر میں بھی مرد ہیں ان کو کہتے ہیں اگر آپ نے والنٹیئر نہیں کیا تو پھر ہم آپ لوگوں کو سزا دیں گے, اور اس چکر میں پھر جو ہر فیملی ہوتی ہے وہ اپنے جو ایک ایک بندے کو
مطلب یہ کہہ سکتے ہیں
ان کو بڑی جلدی سپورٹ مل جاتی ہے.
اچھا یہ کہہ سکتے ہیں کہ یہ ہر دو طرح سے اپنا کام کرتے ہیں. ظاہر ہے کہ ان کے بارے میں یہ بھی کہا جاتا ہے کہ یہ ان کے پاس چونکہ فائنانسز ان کے بہت بہتر ہیں تو یہ لوگوں کی مالی اعانت بھی کرتے ہیں کہ اگر آپ ہمارے لیے کام کریں گے تو ہم آپ کو اس کے لیے باقاعدہ تنخواہ دیتے ہیں. تو بہت ساری جگہوں پر جہاں پر بے روزگاری کا قبضہ ہے وہاں پر لوگوں کو ان کی طرف آنے میں اس لیے بھی وہ مزاحمت نہیں کرتے کیونکہ ان کو وہ رقم بھی دے دیتے ہیں. تو بات کرتے ہیں سنگین شاہ صاحب سے, اسی کو آگے بڑھاتے ہیں. سنگین شاہ صاحب آپ مجھے سن رہے ہیں نا؟ آپ جنوبی ایشیا میں دہشت گردی کا غلبہ ہے, خاص طور پر افغانستان اور پاکستان اس کی بہت حد میں زد میں رہا ہے. آپ کے خیال میں داعش کے دائرہ کار کو, جیسا کہ ابھی منظر وسیم صاحب بھی کہہ رہے تھے کہ چونکہ یہ انتہائی دائیں بازو کے لوگ ہوتے ہیں اور ان کے ہمدرد کہیں نہ کہیں موجود ہوتے ہیں, اگر نہ بھی ان کی فزیکل پریزنس ہو تو وہ ان کو سپورٹ ضرور کرتے ہیں, آپ ان کے اثر و رسوخ کو ان ملکوں میں پھیلنے سے بچانے کے لیے, روک تھام کے لیے کیا کرنے کی ضرورت ہے, کس طرح سے آپ اس کو دیکھیں گے؟
جہاں تک ان کے کسی بھی ٹیررسٹ گروپ یا ملٹنٹ گروپ کی اثر رسوخ کو روکنے کا تعلق ہے تو ہمیں پہلے یہ دیکھنا ہوتا ہے کہ اس معاشرے میں کوئی کلیویجز ہیں یا نہیں ہیں. کلیویجز سے مقصد ہے کوئی لوگوں کے بیچ میں تفرقہ ہے یا نہیں ہے. اگر لوگوں کے بیچ میں تفرقہ ہے تو پھر ہمیں اس کے بعد یہ دیکھنا ہوتا ہے کہ کیا آیا اس تفرقے میں کیا, اور اس تفریق جو ہوتی ہے, شیعہ سنی کی تفریق ہو گئی, ہندو مسلم کی تفریق ہو گئی, کالے سفید کی تفریق ہو گئی, لسانی تفریق ہو گئی, مذہبی تفریق ہو گئی, جو بھی تفریق ہو جی. اس کے بعد ہم یہ دیکھتے ہیں کہ آیا اس تفریق کے بیچ میں غصہ اور قداوت ہے یا نہیں ہے. اگر کسی اس تفریق کے بیچ کے میں غصہ ہو یا ایک دوسرے کے خلاف نفرت ہو تو پھر ایک گروپ ان کو موبیلائز کر سکتا ہے جنگ کے لیے. پھر یہ اس طرح ہو سکتا ہے کہ میں ایک گروپ کی طرف سے دوسرے گروپ کے اوپر حملہ کر دوں, اگر دوسرا گروپ حکومت میں ہے تو حکومت کو ٹارگیٹ کر دوں, تو حکومت پھر ایک بہت ہیوی ہینڈڈ انداز کے ساتھ اس کا جواب دیتی ہے. وہ پھر آ کے اس دوسرے گروپ کو کے لوگوں کو گرفتار کر لیتی ہے, ان کو جیلوں میں ڈال دیتی ہے یا ان کو ٹارگیٹ کرتی ہے. اس سے پھر وہ دوسرا گروپ جو ہوتا ہے جو کہ ٹارگیٹ ہو جاتا ہے حکومت کی طرف سے, وہ پھر اس میں غم اور غصہ اور بڑھ جاتا ہے اور اس کو پھر اس بات کی یقین ہو جاتا ہے کہ یہ حکومت جو ہے وہ اس کے خلاف ہے اور اور لڑ رہی ہے اور حکومت اس کو ختم کرنے کے در پہ ہے, تو اس طرح ایک جنگ چل پڑتی ہے. جس وقت یہ برصغیر کا جہاں تک تعلق ہے اور جہاں تک آئی ایس کا تعلق ہے, آئی ایس جو ہے وہ ماسٹر ہے شیعہ سنی نفرتوں کو اور شیعہ سنی تفریق کو ابھار کر اور اس کے بیچ میں تفرقہ ڈال کر جنگ لڑانے کے لیے وہ ماسٹر ہے. عراق میں یہ اس کے لیے صورت ہے, یہ کرنا بہت آسان تھا کیونکہ شیعہ اور سنی کا تفرقہ موجود تھا اور شیعہ اور سنی کے بیچ میں خوف بھی تھا. سنی جو تھے وہ ڈرے ہوئے تھے کہ اب ہم نے شیعوں کے اوپر حکومت کی ہے, شیعوں کو ہم نے ریپریس کیا ہے, اب شیعوں کی حکومت آئے گی تو پھر ہمارے ساتھ وہ کیا کریں گے. تو آئی ایس نے اس خوف کے اوپر بلڈ کیا, انہوں نے پہلے شیعوں کے جو مذہبی جگہ تھی اور ان کی ثقافتی جو اور معاشی جو جگہ تھی ان کو ٹارگیٹ کیا, وہاں پہ انہوں نے بم ایکسپلوژنز کیے. اس سے پھر شیعہ حکومت جو تھی اس نے سنیوں کو ٹارگیٹ کرنا شروع کیا اور اس سے پھر ان کو آئی ایس کو جو تھا وہ اپنا مقصد حاصل کرنے میں کامیاب ہو گئی, دونوں کے بیچ میں نفرتیں ہو گئی اور ایک جنگ چھڑ گئی. اچھا, آیا کیا پاکستان میں, انڈیا میں یا بلوچستان میں حالات اتنے خراب ہیں, یہ ایسا ہوتا ہوا نظر نہیں آتا.
اچھا, ہمارے ساتھ رہیے گا, ابھی آپ سے دوبارہ میں بات کرتی ہوں. عارف لودھی صاحب سے بات کرتے ہیں. عارف صاحب, یہ فرمائیے گا کہ داعش نے, جسے کہنا چاہیے کہ اس نے پوری دنیا میں نوجوانوں کو خاص طور پر بہت متاثر کیا اور بہت سارے لوگ مغربی ملکوں سے بھی, امریکہ سے بھی, یورپ سے بھی وہاں پر گئے لڑنے کے لیے اور اس گروپ کے ساتھ شامل ہو کر لڑنے کی انہوں نے کوشش کی, حالانکہ جس قدر جارحانہ اور وحشیانہ طریقے کار ہے ان کا, اس کے باوجود وہ ان لوگوں کو اپنی طرف متوجہ کرنے میں کامیاب ہوئے. کیا آپ سمجھتے ہیں کہ جنوبی ایشیا میں, بھارت میں, پاکستان میں, افغانستان میں اور بنگلہ دیش میں بھی یہ گروپ نوجوانوں کو اپنی طرف متوجہ کرنے میں کامیاب ہوگا؟
بہت شکریہ جی اپنے پروگرام میں مجھے بلانے کا,
بہت شکریہ جی وقت دینے کا.
داعش ایک نقطۂ نظر رکھتی ہے, اس کی تمام کاروائیوں کے پیچھے وہ مخصوص نقطۂ نظر کار فرما ہے. اصل میں اسٹڈی کرنی پڑے گی کہ جو بر صغیر کا علاقہ ہے یہ کبھی بھی خلافت کے علم کے نیچے نہیں رہا. افغانستان, ابھی افغانستان سے پرے تک ہمیشہ خلافت بنو عباس کی عملداری رہی ہے اور وہاں پر ایک شرعی نظام 1000 سال تک چلتا رہا ہے. اور جو یہ علاقے ہیں بر صغیر کے یا افغانستان کے سینٹر سے لے کر اور ادھر مشرق کی طرف والے, یہ علاقے ٹرکش ورژن آف اسلام پر بلیف رکھتے ہیں اور یہ کبھی بھی جو خلافت کا علم تھا جی. اس کے نیچے یہ کبھی بھی نہیں رہے, نہ انہیں خلافت نے علم دیا اور نہ کبھی انہوں نے سیکھ کیا کہ خلافت ان کو, ہسٹوریکل پرسپیکٹو میں بات کر رہا ہوں
جی.
تو ان کا جو اسلامی جو آؤٹ لک ہے ان کا, یہ ٹرکش یا صوفیسٹ ورژن آف اسلام پر بلیو کرتے ہیں یہ علاقے جو موسٹلی یہاں کی پاپولیشن ہے.
تو اور مشکل ہوگا
جی,
اس لیے ان کو اس طرف مائل کرنا مشکل ہوگا, اپنے ساتھ ملانا
مشکل. نہیں, مائل ہوئے ہی نہیں ہے سوائے وال چوکنگ کے. بر صغیر کے اندر ابھی تک ہمیں کوئی ان کا کوئی ایسی فٹ پرنٹ نظر ہی نہیں آیا, اور سوسائٹی کے اندر جو یہاں پر شریعت پر عمل کرنے والا سیگمنٹ بھی ہے بر صغیر کے اندر
جی.
شریعت پر عمل کرنے والا سیگمنٹ یہ ہے, یہ جو دوبندی ہیں, جو وہابی ہیں, جو اہل حدیث کہلاتے ہیں یہاں پر, اور جو شیعہ ہیں اثنا عشری
جی.
یہ شریعت پر عمل کرنے والے اور عربک ورژن آف اسلام کے ماننے والے, لیکن ہندوستان, پاکستان, بنگلہ دیش, سری لنکا اور ان علاقوں کے اندر یہ ٹرکش ورژن آف اسلام ہے جس کو صوفیسٹ ورژن آف اسلام کہتے ہیں, وہی یہاں پر پریویلنگ ہے. یہاں پر کوئی ایسا خطرہ فی الفور ہے نہیں.
جی, آپ نے بہت یہ اس سالڈ نقطے پر بات کی, کیونکہ میرا آج کا موضوع یہی تھا کہ یہ جو رپورٹیں ہیں ان کو ہم ریویو کر رہے ہیں کہ آیا یہ موجودگی جو ہے یہ واقعی کہی جا سکتی ہے, جیسے کہ خراسان کے علاقے کی بات کرتے ہیں, اور یہی میرا سوال تھا بیسک بنیادی طور پر. لیکن آپ کے خیال میں, آپ واضح طور پر یہ کہتے ہیں کہ آپ کے خیال میں ایسی کوئی موجودگی کی صورت نہیں, یہ صرف نعرے یا ان کی حمایت کی صورت مختلف ہے جو کہ نظر آتی ہے. تو اس کا مطلب ہے کہ دوسرے مختلف گروپ ان کے نام کو استعمال کر رہے ہیں؟
جی, یہاں تو کوئی استعمال بھی نہیں کر رہا نا ان کے نام کو. یہاں پر تو یہ دیکھیے, ہاں میں یہ عرض کروں کہ ایک جو چیز ہے وہ خطرناک ہے کہ داعش کے پاس $2 ارب کی کیش ہے उसके पास लेविश लाइफस्टाइल है, उसके पास टोयोटा की जीप है, वो चमकदार और लाइफस्टाइल है उसका जो मीडिया पर नजर आता है, वो एल्यूर कर सकता है, वो जो पैसा है वो अगर वो यहाँ पर खर्च करने लग गए तो फिर कुछ लोग, जाहिर है कि आपको पता है कि 100-200 लोग मिलके पूरे के पूरे मुल्क को होस्टेज कर सकते हैं ऐसी सूरत हाल में। अच्छा। और लोगों की तादाद तो ज्यादा नहीं है, लेकिन उनकी इफेक्टिव जो एक्टिविटी है सैटेनिक, वो तो बहुत ज्यादा हो गई।
अच्छा।
तो बहुत ज्यादा हो गई मैग्नीट्यूड में।
ठीक है, अरब सब समाज साथ रहिएगा। मंसर, आप बताइएगा, आपका सोशल मीडिया के साथ भी बहुत गहरा ताल्लुक है, आप इस पर काम भी करते हैं, आपको मालूम है कि सोशल मीडिया को इस्तेमाल कैसे किया जाता है। दाइश के बारे में जो तजिया कार बहुत तवज्जो हमारे दिलाते हैं वो ये है कि उनका सोशल मीडिया प्रोपेगंडा बड़ा मजबूत है, और सोशल मीडिया पर एज सच पाबंदी लगाना तो बड़ा दुश्वार है। इस तरह के प्रोपेगंडा को, जब कोई ग्रुप इस तरह का प्रोपेगंडा करता है और खासतौर पर उसकी जो बुनियादें हैं वो दहशतगर्दी में या इंतहा पसंदी के अंदर होती है, तो उसको रोकने के लिए करने की क्या जरूरत होती है, किस तरह से उसको रोका जा सकता
है? जी, हम एक टेस्ट केस के तौर पे अगर हम बरतानिया को ही लेते हैं, तो यहाँ पर जो लोग वापस आए वहाँ से ISL के साथ काम करके या उनसे उनके जो सपोर्टर्स थे उनको यहाँ पर उन्होंने कह दिया कि हम आने नहीं देंगे, लेकिन अगर वो आने दें उनको एक्सपोज करें कि वहाँ पर लाइफस्टाइल रियली क्या है और जो दिखाते हैं वो क्या है, तो यही जो सोशल मीडिया है उसको उन्हीं के अगेंस्ट इस्तेमाल किया जा सकता है, अगर कोई करने के इस एंगल से सोचे तो। और ये जो वहां पर दिखाया जाता है एक के जन्नत फिरदौस के अंदर उनको ले जाके रख रहे हैं, हसन बिन सबा की मुझे याद आ जाती है तारीख जिसमें कि वो ऐसे ही दिखाया करते थे और असलियत कुछ और होती थी। तो इस सूरत में अगर हम यहाँ के अब आजकल की कौम जो लोग हैं, यंग लोग हैं, इनको अगर हम दिखा सकें कि असलियत क्या है तो बहुत फर्क पड़ जाएगा इससे। और दूसरी जो आप इससे पहले टॉपिक की बात करनी थी, एक छोटा सा कमेंट उसके लिए कि खतरे की सबसे बड़ी बात दाइश की ये है कि पाकिस्तान इंडिया के दरमियान में जंग ना शुरू करा दें। अगर कोई वो मैसिव किस्म का कोई अटैक इंडिया के अंदर कर पाए तो वो पाकिस्तान के ऊपर रिफ्लेक्ट हो जाएगा किसी तरीके से और वो एक जंग शुरू कर सकता है। तो सबसे बड़ा खतरा इंडिया पाकिस्तान की अंदर जंग करवाने का है इन लोगों के हाथों, तो ये खतरे की बहुत बड़ी अलामत है। सॉरी अबाउट दैट, मैं आपके पिछले टॉपिक पे जा रहा था।
अच्छा, नहीं, अब हम बात कर लेते हैं संगीन शाह साहब से, पूछते हैं संगीन शाह साहब, ये बताइएगा क्या हम ये कह सकते हैं कि जनूबी एशिया में दाइश जो है वो एक महज एक नया नाम है, जहां तक नजरियाती बुनियादों का सवाल है जिसमें शिद्दत पसंदी है, इंतहा पसंदी है, दहशतगर्दी के सारे अवामिल हैं, वो सारे अवामिल जो है वो पहले से वहां पर मौजूद हैं, तो आपका ये तो खास मौजू है तहकीक का, दहशतगर्दी के बारे में आप तहकीक करते हैं, तो इसके बारे में आप क्या कहेंगे, क्या ये एक नया नाम है जो कि पहले के ग्रुप जो है उसको इस्तेमाल कर सकते हैं, या इसको किस तरह से वहां पर बड़े सगीर में, जैसा कि बात हम कर रहे हैं जनूबी एशिया में, किस तरह से इसको इस्तेमाल किया जा सकेगा, दाइश के नाम को, दाइश के नारे को?
जी, आपकी बात बिल्कुल सही है, दाइश का नाम तो नया है मगर वहां पे कदुवतें पुरानी हैं, और पुरानी कदुवतों को लेकर लोग नए नाम के जरिए इस्तेमाल कर सकते हैं। इसके इसमें अगर आपको मैं एक एकेडमिक सी बात बताऊं, मसला ये होता है कि एक ग्रुप दूसरे ग्रुप से जो कि हुकूमत में होता है उससे जो हुकूमत में ग्रुप होता है उससे दूसरा ग्रुप कुछ डिमांड करता है, उसे कहता है कि मेरे ये डिमांड है, हुकूमत में जो ग्रुप होता है वो उसकी डिमांड को नहीं सुनता, तो पहले डिमांड को वो उसको हमारी टेक्निकल इस्तेलाह में कहा जाता है चीप टॉक कहते हैं, वो सिर्फ जुबानी कलामी उससे एक डिमांड मांगती है, जब वो डिमांड उसका नहीं सुना जाता तो फिर उसको मजबूरन एक्सपेंसिव टॉक करनी पड़ती है। एक्सपेंसिव टॉक से मकसद है बम धमाके करना, रिस्क लेना, अपनी जिंदगी को रिस्क में डालकर कोई ऐसा नुकसान पहुंचाना हुकूमत को कि हुकूमत मजबूरन फिर उसकी बात को सुने। तो ये जब पुरानी टेररिज्म है या ये इंसर्जेंसी है, ये एक्सपेंसिव टॉक है क्योंकि आपको ये अंदाजा हो जाता है कि हुकूमत आपकी जुबानी कलामी बात सुनने को तो तैयार नहीं है, तो अब ये उसको हम कह रहे हैं कि लातों के भूत हैं, बातों से नहीं मानेंगे। तो अब आजकल ये मसला आ गया है कि अब किसी भी ग्रुप को बम धमाका करने या कोई ज्यादा रिस्क लेने की जरूरत नहीं है, अगर वो सिर्फ दीवार के ऊपर IS का नाम ही लिखते تو ساری حکومت میں یا مقامی حکومت میں کھلبلی مچ جاتی ہے. کمشنر بھی بھاگ رہا ہوتا ہے, پولیس والا بھی بھاگ رہا ہوتا ہے, سارے لوگ ادھر ادھر بھاگ رہے ہوتے ہیں یہ وہ کرنے کے لیے کہ یہ آئی ایس کا نام کس نے لکھ دیا, کیونکہ ان کو پتا ہے کہ انٹرنیشنل میڈیا جو ہے ابھی آئے گا, لوگ یہاں پہ جمع ہو جائیں گے اور اس کی خبر دور دور تک جائے گی. اگر آپ ٹیررزم کو دیکھیں تو ٹیررزم از اے وے آف کمیونیکیشن. وہ صرف بم دھماکہ کرنے سے مقصد دو چار بندے مارنا نہیں ہوتا بلکہ شسترخی بنانا ہوتا ہے. اور اسی لیے اگر آپ دیکھیں کہ یہ جو القاعدہ ہو گیا یا طالبان ہو گئے, وہ اپنے ٹارگیٹ اس طرح چوز کرتے تھے کہ جس سے میکسیمم میڈیا کوریج مل سکے. اس لیے وہ شیعوں کو ٹارگیٹ کرتے تھے, اسی لیے وہ سب سے زیادہ وہ مذہبی اقلیتوں کو ٹارگیٹ کرتے تھے, کیونکہ ان کو پتا تھا کہ سی این این, بی بی سی, وائس آف امریکہ یہ سب آئیں گے اور یہاں پہ اس کو کوریج دیں گے کیونکہ ہم نے کسی مندر میں چرچ میں دھماکہ کیا ہے. تو اسی طرح اگر ان کا مقصد صرف آئی ایس کا نام دیوار پر لکھ لینے سے حاصل ہوتا ہے اور ان کو کوریج ملتی ہے
تو وہ یہ ضرور کریں,
اس کے پیچھے وہ
ضرور جائیں گے. اچھا تو چلیے کچھ ہم نے اس کے بارے میں بات تو ہماری ہوئی آج کہ پاکستان میں, افغانستان میں, بنگلہ دیش میں اور بھارت میں جو یہ رپورٹیں ہیں مختلف طرح کی داعش کے نام کو استعمال کیا جا رہا ہے یا کہاں ہے, تو اس میں کس حد تک ہم صداقت دیکھ سکتے ہیں اور داعش کی کس حد تک وہاں پر موجودگی ہے. ہمارے تجزیہ کاروں کی بات چیت آپ نے سنی. آئیے تھوڑی سی بات کرتے ہیں اب میانمار کی, جسے آپ برما بھی کہتے ہیں. منگل کو جو تازہ ترین میانمار کے انتخابات کے نتائج سامنے آئے ہیں, اس میں حزب اختلاف کی جماعت علاقائی اسمبلیوں میں برتری حاصل کرنے کے علاوہ اگلی حکومت بنانے کے بھی کافی قریب بتائی جا رہی ہے. آن سان سوچی کی نیشنل لیگ فار ڈیموکریسی, جس کو این ایل ڈی کہا جاتا ہے, پولنگ اسٹیشنوں پر چسپاں کیے جانے والے نتائج کے مطابق اسے پارلیمان میں دو تہائی سے زیادہ نشستیں حاصل ہو سکتی ہیں. اگرچہ فوج بھی یہ کہہ چکی ہے کہ وہ انتخابات کے نتائج کو تسلیم کر لے گی, لیکن پھر بھی مبصرین یہی کہتے ہیں کہ میانمار میں ابھی بھی غیر یقینی پن کی ایک صورت حال قائم ہے, کیونکہ ابھی یہ واضح نہیں کہ جرنیلوں کو کس طرح اقتدار میں شریک کریں گی آنگ سانگ سوچی, کیونکہ این ایل ڈی انہیں کی جماعت ہے. تو ہم اس میں بات کرتے ہیں. عارف لودھی صاحب سے میرا پہلا سوال ہے. لودھی صاحب, یہ بتائیے گا کہ میانمار یا برما میں ہونے والے ان انتخابات کی آپ کے نزدیک کیا اہمیت ہے؟ آپ کے خیال میں عشروں سے جاری جو فوجی حکمرانی اور وہاں تسلط رہا ہے, اس کی پالیسیاں رہی ہیں اور انداز حکومت ہے, کیا اس میں کوئی واضح تبدیلی آئے گی چاہے این ایل ڈی کو وہ حکومت دے بھی دیں؟
ہمارے پاس ایجپٹ کی ایگزامپل ہے, پر بڑی طاقت سے ایک جمہوری حکومت آئی, لیکن اس کے پاس چونکہ تجربہ نہیں تھا, وہ آئین کی صحیح طرح سے آئین نہیں بنا سکے, ان کے پاس لیڈرشپ کی وہ کوالٹی نہیں تھی کہ جو ایک چاہیے ایک جمہوریت کو اسٹیبلش کرنے کے لیے, اور یہی صورتحال میانمار میں ہے. ماں سوائے آنگ سان سوچی صاحبہ کے علاوہ ہمیں وہاں پر کوئی دوسری قداور شخصیت نظر نہیں آتی ہے, اور آنگ سان سوچی کی بھی چونکہ جو الٹرا ایڈم جو ان کی فیملی ہے وہ تعلق ان کی شادی ویسٹ میں ہوئی ہے, تو وہاں کی سوسائٹی نے ایک دفعہ تو ملٹری جنتا سے ہاتھ چھڑانے کے, وہ ان کے ریپریشن سے جان چھڑانے کے لیے ان کی پارٹی چونکہ اویلیبل جو آپشن تھا اس کو چوز کر لیا ہے. میں سمجھتا ہوں کہ بڑا مشکل ہوگا اگر آن سان سوچی جو ہیں یہ ملٹری جنتا سے ٹوٹلی سپریٹ ہو کر اگر اپنی پالیسیز لانا چاہیں گی, ایک تو ان کے پاس ایکسپرٹیز نہیں, اور دوسرا ملٹری جنتا بھی وہ ایک نریٹو ڈیولپ کرتی ہے کہ جی ڈیفینس فورسز اور برما کی سلامتی کو جو مختلف فیبریکیٹڈ یا اصلی خطرات ہیں وہ صرف ملٹری جنتا ہی دیکھ سکتی ہے, اور اس کے لیے انہوں نے بڑے خطرناک کام کیے. انہوں نے اپنے ہی رونجا مسلمانوں کے اوپر ملٹری جنتا نے حملے کروا دیے وہاں پر.
جی اسی سلسلے میں میرا اگلا سوال بھی ہے, تو شکریہ آپ کے, آپ کی بات سے یہی بات ہے کہ ان کے پاس آنگ سنگ سوچی ایک بڑا نام وہاں کا ضرور ہے, لیکن ان کے پاس اتنی ایکسپرٹیز نہیں ہے ان کے اپنے علاوہ, اور دوسرا یہ ہے کہ فوجی جنتا آج تک اتنے عشروں سے جو قائم ہے وہاں پر اور جو اپنا وہ نریٹو دے چکی ہے ڈیفینس کے حوالے حوالے سے اور باقی چیزوں کے حوالے سے اس میں کافی مشکل ہو جائے گا کہ وہ اپنے حساب سے کوئی گورنمنٹ چلا سکیں. ہم بات کرتے ہیں سنگین شاہ صاحب سے روہنگیاز کا معاملے کے بارے میں. سنگین شاہ صاحب, کچھ عرصے سے روہنگیاز کا معاملہ بڑی شدت سے ابھر کر سامنے آیا ہے. نیشنل لیگ فار ڈیموکریسی کی سربراہ آنگ سان سو چی امن انعام یافتہ بھی ہیں وہ, ان کو نظر اور انہوں نے بھی ان نظر انداز کیے گئے افراد کے خلاف کوئی آواز نہیں اٹھائی ہے. اب اگر ان کی جماعت حکومت بنا بھی لیتی ہے تو کیا روہنگیاز کی صورتحال کے بارے میں کسی بہتری کی توقع کی جا سکتی ہے؟
جی, جہاں تک روہنگیا کا تعلق ہے وہ میرے خیال میں ان کو ایک ایسا ٹارگٹ بنا دیا گیا ہے جس میں برما کی مین اسٹریم پولیٹیشنز جو ہیں انٹرسٹڈ نہیں ہیں ان کی ڈیفنس میں. روہنگیا مسلمانوں کا جو صورتحال ہے اس کو برما کی انٹرنل پالیٹکس سے تو کوئی امداد نہیں مل سکتی. ہاں, اگر باہر سے انٹرنیشنل مسلم کمیونٹی کی طرف سے اگر ان کے اوپر کوئی پریشر آئے تو شاید ان کے جو حالات ہیں وہ کچھ بہتر ہوں. ترکی کی طرف سے کافی اس کو اٹینشن ملی تھی, ترکی کی صدر اور ان کی اہلیہ وہاں پہ گئی تھی, انہوں نے وہاں کا دورہ کیا تھا. مگر وہاں پہ لوکل جو برما کی انٹرنل پالیٹکس ہے وہاں پہ روہنگیا کو ایک ایز اینیمی بنانے میں وہ کافی کامیاب ہو گئے ہیں. اور جو ان کے اوپر اٹیکس ہوئی ہیں روہنگیا مسلمانوں کے اوپر, وہ صرف آرمی کی طرف سے نہیں ہوئی, وہ مقامی لوگوں کی طرف سے بھی ہوئی ہیں. یہاں تک کہ جو بدھ اپنے آپ کو امن کے پیروکار سمجھتے ہیں, انہوں نے بدھ جو منکس ہوتے ہیں انہوں نے بھی مسلمانوں کے اوپر حملے کیے ہیں. تو اس سے ظاہر ہوتا ہے کہ مسلمانوں کے خلاف نفرت جو ہے وہ عوام میں اور مقامی پاپولیشن میں بہت گہری حد تک انہوں نے گھسا دی ہے. اور اگر ایک یہ آنسن کی حکومت اگر ڈیموکریٹک حکومت ہے تو پھر وہ عوام کی نفرتوں کو بھی سنے گی. اگر عوام انماس یہ کہتے ہیں کہ ہمیں مسلمانوں سے جان چھڑانی ہے تو پھر شاید وہ اس کو ایک ایشو بنا کر اس کو وہ آگے لے کر جائیں. شاید اس طرح نہ کریں جیسے کہ ایک آرمی کی حکومت کر رہی ہے, مگر وہ اس کو آگے لے کر جائے گی.
اچھا, اب آخری سوال کا ہمارے پاس میرا خیال وقت ہے, شاید ہم دو بات کر سکیں آخری. تو امریکی صاحب براک اوباما اور اسرائیلی وزیر اعظم بنیامن نیتن یاہو کی پیر کے روز واشنگٹن میں ملاقات ہوئی ہے. منظر, آپ سے میرا یہ سوال ہے, نیتن یاہو جو اسرائیلی لیڈر ہیں ان کی طرف سے ایک بڑا اہم بیان سامنے آیا ہے. وہ کہتے ہیں کہ اسلحے سے پاک فلسطینی ریاست اور یہودی ریاست کے وجود کے حق کو تسلیم کرنے پر زور دیتے ہوئے انہوں نے کہا ہے کہ عوام اور امن اور دونوں ملکوں کے عوام کے لیے دو ریاستی حل کی توقعات ہم نے کبھی ترک نہیں کی, ابھی تک ترک نہیں کی. تو یہ اسرائیلی وزیر اعظم کا بیان جو ہے امن اور فلسطین اور اسرائیلی عوام کے لیے دو ریاستی حل کی توقعات انہوں نے ترک نہیں کی, کس حد تک اسے مثبت آپ قرار دیں گے اور واقعتاً اب اس معاملے پر پیش رفت کی کوئی صورت دیکھتے ہیں؟
جی, میرے خیال میں تو اس کو ہم کہہ سکتے ہیں کہ it's too late and too little. جہاں تک اس کی بات ہے کہ دو قومی نظریے کی,
منظر کی لائن ڈراپ ہو گئی, یہ بات کر رہے تھے. عارف لودھی صاحب, آپ میرا سوال سن رہے تھے, آپ اگر اس کے اوپر بات کریں تو.
انہوں نے صحیح فرمایا منظر صاحب نے کہ too little too late ہے. نتن یاہو صاحب, کیونکہ اسرائیل جو نتن یاہو صاحب کا فیکشن ہے اسرائیل کے اندر جو کہ 22% ہے, تو اس کو چونکہ ایڈ ملتی ہے یورپ سے, امریکہ سے, رشیا اور سارے دنیا سے, اور اس نیریٹو پر کہ وہ مظلوم ہے اور عالم اسلام اتنا بڑا ہے وہ ان کو نقصان پہنچانے کے لیے پر تول رہا ہے. اور حالانکہ آپ یہ دیکھیں کہ جو امیڈیٹلی اسرائیل کے ساتھ ممالک ہیں وہ تو سارے اس کے ساتھ دوستانہ ہیں, اور اب آپ یہ دیکھیں کہ سعودی عرب کو دیکھ لیں یا ان عربز کو دیکھ لیں جہاں پر مونارکیز ہیں, یہ بھی اسرائیل کے ساتھ سارے
اکٹھے ہو گئے. اس سے مجھے یاد آیا جی, مجھے آپ سے ایک بڑا ضروری سوال کرنا تھا. آپ نے سعودی عرب کی بات کی, آپ مونارکی کے اوپر آپ کی کتاب بھی ہے, آپ یہ بتائیے گا کہ جو زمینی حقائق ہیں وہاں پر بدل رہے, تو کیا سعودی عرب کی کلیدی صورت جو وہاں تھی وہ ابھی بھی اہمیت برقرار رہے گی؟ ہمارے پاس ایک منٹ ہے. اور
جی, سعودی عرب کے اندر جو آپ یہ دیکھیے کہ جو یہ عرب اسپرنگ نامی ایک تحریک چلی, اس نے صرف مونارکیز کو وہ بچی ہیں, باقی جتنے طرح کی ارینجمنٹس تھی, بنائی ہوئی ڈکٹیٹوریل ریجیمز تھیں, ان ساری کو برباد کر دیا. اور مونارکیز جو ہیں وہ کچھ نہ کچھ وہ بڑی حد تک اپنے آپ کو انہوں نے, بے شک آپ دیکھیں جارڈن کی مونارکی ہے, وہ اتنی امیر بھی نہیں ہے, لیکن اس کے باوجود دیکھیں کہ وہ بچی ہے. تو مسلمانوں کا مونارکی کے ساتھ ایک ٹچ اپ ہے, جیسے جنرل انسانوں کا مونارکی کو قائم رکھنے کی طرف ایک رجحان ہوا کرتا ہے.
اچھا,
اور ایک مونارک اوپر وہ پسند کرتے ہیں.
اچھا,
یہ لیس سٹیبل ہوں گے.
अच्छा मंजर, आप हमारे आपके साथ लाइन हमारी दोबारा रब्ता हो गया, अगले 30 सेकंड्स में हमें बताइए आप जो बात कर रहे थे उसको पूरा कर लिए।
जी, ये जो इनके साथ हुआ था नेतन्याहू का, वो बेसिकली डैमेज कंट्रोल की ही मीटिंग थी, इसके अलावा हम इसको कुछ और नहीं कह सकते। और जहां तक दो कौमी नजरिए की है, तो नाउ ये पूरी इस वक्त वेस्ट जो है वो उसको सॉल्वेज करने की कोशिश कर रही है, लेकिन मेरा नहीं ख्याल कि अब कोई इतना चांस बनता है कि ये दो कौमी नजरिया जो है इसराइल और पैलेस्टाइन का, ये अब कुछ बच सकेगा। अब कोई तीसरा ही उनको ऑप्शन चाहिए होगा जिसमें प्रॉब्ली एक वन स्टेट बनाएंगे और इक्वल राइट्स हों सबके पास।
बहुत बहुत शुक्रिया मंजर वसीम, हमारे साथ लंदन से ही, किंग्स कॉलेज से संगीन शाह हमारे साथ, पाकिस्तान से आरिफ लोधी साहब ने हमें ज्वाइन किया था। प्रोग्राम हमारे जहां रंग का वक्त अब खत्म हुआ। मेरी आपसे फिर मुलाकात होगी इसी प्रोग्राम में। आप हमारे इन प्रोग्रामों को देखिए, सुनिए और हमें राय जरूर दीजिए। आज के प्रोग्राम को खत्म करने की इजाजत दीजिए। अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।